بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد ہمارے حضرت والا دام البرکاتہم کا یہ آواز تصوف کی روح جو کئی مجلسوں سے اس میں پسے پڑھ کر سنایا جا رہا ہے. آخر میں بات یہ چل رہی تھی کہ ہمیں اپنی اصلاح کے لیے, تزکیہ کے لیے, روحانی ترقی کے لیے دو چیزوں کی پابندی کرنی ہے. اس میں سے پہلی ہے معمولات کی پابندی, اور دوسری چیز اہل اللہ کی صحبت, جس میں بالخصوص اپنے شیخ کی صحبت اختیار کرنا. اور جو بچنے کے جو دو کام ہیں, ایک ہے گناہوں سے اپنے آپ کو بچانا, اور دوسرا ہے لا یعنی سے اپنے آپ کو بچانا. حضرت والا دام البرکاتہم میں ارشاد فرماتے ہیں, دوسری چیز جس سے بچنے کی ضرورت ہے وہ لا یعنی ہے, یہ بھی بہت اہم ہے. معصیت سے تو بچنا ہے ہی, لیکن لا یعنی سے بھی بچنا بہت ضروری ہے. ہم لا یعنی کو علمی زاویے سے دیکھتے ہیں کہ لا یعنی وہ ہے جس کا نہ آخرت میں فائدہ ہے نہ دنیا میں, لیکن گناہ تو نہیں ہے. اب جب گناہ نہیں ہے تو کرنے میں کیا حرج ہے؟ میرے بھائیو, لا یعنی معصیت تک پہنچاتی ہے. حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ لا یعنی کی سرحد معصیت سے ملی ہوتی ہے. ابتدا میں وہ مباح ہوتا ہے مگر انتہا میں معصیت. دوسری بات یہ ہے کہ وقت, جو کہ زندگی کا بڑا قیمتی سرمایہ ہے, اسے ہم ایسے کام میں کیوں صرف کریں جس کا نہ دنیا میں نفع ہے نہ آخرت میں؟ حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ اور حضرت خضر علیہ السلام کا عجیب واقعہ. حضرت تھانوی رحمۃ اللہ علیہ نے حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ کا واقعہ بیان کیا ہے کہ حضرت خضر علیہ السلام ان سے ملنے آئے. حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ ملاقات کر کے پھر ذکر میں مشغول ہو گئے. حضرت خضر علیہ السلام نے فرمایا, میں خضر ہوں. حضرت ابراہیم بن ادہم رحمۃ اللہ علیہ نے فرمایا کہ اچھی بات ہے, ہوں گے. حضرت خضر علیہ السلام نے تعجب سے فرمایا کہ پوری دنیا مجھ سے ملنے کی تمنا میں رہتی ہے, اور میں خود آپ کو ملنے کے لیے آیا اور آپ التفات بھی نہیں کرتے. ابراہیم بن ادہم رحمۃ اللہ علیہ نے فرمایا کہ وہ شخص آپ سے ملنے کی تمنا کرے جسے اللہ تعالیٰ سے ملنے سے فرصت ہو. لا یعنی بھی حجاب.
ابراہیم بن ادہم رحمۃ اللہ علیہ جو ہیں, یہ بہت اونچے درجے کے اولیاء میں سے ہیں. اولیاء بے شمار, 1400 سال گزر گئے ہیں, پتہ نہیں اللہ کے کتنے ولی پیدا ہوئے, اور اس وقت بھی دنیا میں اللہ کے کتنے ولی ہوں گے. کچھ اولیاء ایسے ہوتے ہیں کہ مشہور نہیں ہوتے لیکن اولیاء ہوتے ہیں, اور کچھ اولیاء مشہور ہوتے ہیں. تو بے شمار اولیاء ہے. اولیاء میں جو مشاہیر ہیں وہ بھی سینکڑوں ہیں, بڑے بڑے نام ہم سنتے رہتے ہیں, پر یہ جو بڑے بڑے نام ہم سنتے ہیں ان میں بھی بعض جو ہے بہت اونچے درجے کے اولیاء ہوتے ہیں. ابراہیم بن ادہم رحمۃ اللہ علیہ کا شمار ان لوگوں میں ہے. سلطان الاولیاء ہے. تو یہ ابراہیم بن ادہم رحمۃ اللہ علیہ بہت بڑے ولی تھے. تو اپنے وقت کی جو بھی قدر کرے گا اور وقت کو صحیح مصرف میں خرچ کرے گا تو وہ ولی ہی بنے گا. کبار اولیاء میں اس وہ شامل ہوگا اور سلطان الاولیاء بھی بنے گا جو بھی وقت کی قدر کرے گا. وقت کی قدر تو دنیا دار بھی کرتے ہیں, لیکن وہ دنیا کے لیے قدر کرتے ہیں. جو اللہ کو پانے کے لیے وقت کی قدر کریں گے بہت اونچا مقام ان کو نصیب ہوگا. تو وقت کی قدر کتنی تھی؟ اتنی زیادہ تھی کہ حضرت خضر ملنے کے لیے آئے. حضرت خضر ملنے کے لیے آئے. اور دو قول ہیں ان کے بارے میں, ایک قول ہے کہ ولی تھے, دوسرا قول ہے کہ نبی تھے. تو ولی ہے تو بھی بہت بڑی بات ہے, مگر نبی ہونے کا بھی احتمال. ملنے کے لیے آئے تو الیک سلیک کر کے ختم ہو گئی بات, ایسا لگا کہ کوئی ضروری کام نہیں ہے تو اپنے کام میں لگ گئے. تو کہا کہ بھی مجھے ملنے کی تو پوری دنیا تمنا کرتی ہے, اور تم عجیب آدمی ہو. تو دیکھو وقت کی کتنی قدر. تو انہوں نے جواب میں یہ کہا کہ تم سے ملنے کی تو وہ تمنا کرے جسے اللہ کی ملاقات سے فرصت ہو, لیکن جو ہر وقت اللہ کی ملاقات میں لگا ہوا ہے وہ آپ سے ملنے کی تمنا کیوں کرے گا, آپ سے مل کر کیا کرے گا وہ. اس لیے ہر شخص کو اس بات کی کوشش کرنی چاہیے, بالخصوص سالکین کو, طالب علموں کو, علماء کو جو آخرت بنانے کی فکر رکھتے ہیں, ان لوگوں کو کہ وقت ضائع نہ ہو ہمارا. میں خود بھی محسوس کرتا ہوں کہ دوسروں کو ملنے جلنے میں ہمارا بہت وقت چلا جاتا ہے. کام ہو جاتا ہے کچھ تھوڑا بہت, لیکن کام ہوتا ہے 15 منٹ کا, نکل جاتا ہے 2 گھنٹے. میں اپنی پچھلی زندگی پر غور کرتا ہوں تو مجھے بھی ایسا لگتا ہے کہ یہ ملنے ملانے میں بہت وقت چلا گیا, ملنے ملانے میں بہت وقت چلا گیا. کوئی آتا ہے, کوئی جاتا ہے, کوئی ملتا ہے, کوئی, بہت وقت چلا جاتا ہے. تو وقت کو مینج کرو, ایک نظام بناؤ, نظام کے تحت چلو. شروع شروع میں کڑوا لگے گا, لیکن ایک عادت ہو جائے گی پھر اسی میں لطف آئے گا. تلاوت کا یہ وقت ہے, ذکر کا یہ وقت ہے, مطالعہ کا یہ وقت ہے, کتابیں دیکھنے کا یہ وقت ہے. اب جو عوام الناس ہے, مہینے گزر جاتے ہیں لیکن وہ ایک صفحہ پڑھ نہیں سکتی کسی دینی کتاب کا. ان کو اگر ہدیے میں, تحفے میں, مفت میں بھی کوئی کتاب ملے تو وہ نہیں پڑھیں گے دینی کتاب, اس لیے کہ دوری اتنی ہو گئی ہے. تو کالج یونیورسٹی سے ہم لوگ فارغ ہو گئے ہیں, لیکن نیوز پیپر پڑھتے ہیں. دوسری دنیا سے تعلق رکھنے والی بہت سی کتابوں کو ہم دیکھتے ہیں. تو یہ سوچنا چاہیے پروفیشنلز کو بھی, گریجویٹس کو بھی, کہ کیا وجہ ہے کہ دنیا سے تعلق رکھنے والی درجنوں چیزوں کو ہم پڑھنا پسند کرتے ہیں. دینی چیز پڑھنے کا دل نہیں چاہتا. پڑھنا چاہیے, کتابیں پڑھنے کے لیے بھی وقت مقرر کرنا چاہیے, اور علماء کی سرپرستی میں کتابیں پڑھنی چاہیے. تو وقت کو خوب کارآمد بناؤ, وقت کی خوب قدر کرو. اللہ مجھے بھی توفیق دے, آپ سب دوستوں کو بھی, ماؤں اور بہنوں کو بھی توفیق دے, اور اس میں بھی جو بوڑھے ہیں ان کو تو قدر کرنی ہی چاہیے, اس لیے کہ ان کا وقت اب بہت کم رہ گیا ہے. لیکن جو جوان ہیں انہیں بھی قدر کرنی چاہیے, اس لیے کہ کس وقت بلاوا آ جائے کچھ نہیں کہہ سکتے. کبھی بوڑھا پیچھے رہ جاتا ہے اور جوان آگے چلا جاتا ہے. تو آخرت میں جانے کے اعتبار سے ہر شخص برابر ہے, زندگی کا کوئی اعتبار نہیں. اس لیے بھائی وقت کو کارآمد بناؤ. بہت سے لوگ بالکل فارغ ہوتے ہیں, نہ نوکری نہ کام, لیکن کچھ نہیں کر سکتے. بہت بہت تو 5 وقت کی نمازیں پڑھ لی. تو فارغ ہے تو یہ سوچنا چاہیے کہ بھائی چلو چھٹیاں ہیں, یا فارغ ہے تو سوچنا چاہیے کہ ابھی نوکری ڈھونڈ رہے ہیں, پہلی نوکری چھوٹ گئی ہے تو کچھ کر لیتے ہیں اس وقت میں, اس لیے کہ جب کام شروع ہو جائے گا پھر یہ موقع نہیں ملے گا. تو نظام الاوقات بناؤ 24 آورس کا, اور اس کے مطابق پھر وقت کی قدر کر کے چلو. کرنا یہ پڑتا ہے کہ زندگی میں ٹارگیٹس مقرر کرنے پڑتے ہیں. ہم بھی مقرر کرتے ہیں کہ اس ویکینڈ کو, اس سیٹرڈے سنڈے, منڈے ٹو فرائیڈے تو میں کام پر ہوتا ہوں, تو اس سیٹرڈے سنڈے پھوپھی بیمار ہے تو ذرا پھوپھی کو مل لیں گے. دیکھو پہلے ٹارگیٹ بناتے ہیں, پہلے ہدف مقرر کرتے ہیں کہ یہ کام مجھے کرنا ہے. تو پہلے وقت, پہلے کام مقرر کرتے ہیں, اور کام مقرر کرنے کے بعد پھر سیٹرڈے سنڈے دیکھو وقت مقرر کیا, और सैटरडे संडे जब फिर करीब आएगा तो शनिचर को सुबह उठ करके या जुमे के दिन ये सोचेंगे कि जोहर की नमाज की बच जाऊंगा। तो दो काम करने पड़ते हैं, एक काम को मुकर्रर करना पड़ता है और दूसरा उसके लिए वक्त को मुकर्रर करना पड़ता है। टास्क को फिक्स करना पड़ता है कि दिस इज व्हाट आई इंटेंड टू डू, और उसके बाद उसके लिए टाइम को एलोकेट करना पड़ता है, और फिर जब वो टाइम आ जाए तो उस टाइम में उसी टास्क को करो, अनलेस के कोई बहुत बड़ी बात आ जाए, कोई बड़ा चैलेंज आ जाए वो अलग बात है। फूफी को मिलने के लिए जाने का आपने प्रोग्राम बनाया था और आपकी वालिदा आपको मिलने के लिए आ गई आपके घर, तो ये उजर है। घर में कोई सीरियसली बीमार हो ये उजर है, लेकिन बगैर उजर के नफ्स की वजह से मत टालो कि नहीं जोहर के बाद नहीं चलो असर के बाद चले जाएंगे और फिर ये मगरिब के बाद चले जाएंगे और फिर ये इस तरह काम नहीं होगा। देखो मैं आपको अपना बताता हूं खुद का, कुछ मस्जिद वाले हमसे कांटेक्ट करते हैं और कहते हैं कि आपका बयान हम चाहते हैं। हम पूछते हैं कब, तो कहते हैं कि जब आपके लिए फुर्सत हो। तो उन्होंने काम तो हमारे पास फिक्स करवाया लेकिन टाइम फिक्स नहीं है, स्लॉट नहीं है, ठीक है। और किसी और का फोन आता है कि हम आपसे प्रोग्राम चाहते हैं, भाई कब, तो वो कहते हैं कि 20 अप्रैल को जोहर की नमाज के बाद खत्म कुरान है। तो हम देखते हैं हमारी डायरी के 20 तारीख को फारिग, हम कहते हैं ठीक है इंशाल्लाह आएंगे, और वो जो दूसरे साहिब है वो जब भी मिलते हैं तो कहते हैं कि बयान आना है, कब आना है भाई, कि आपको कहा है जब आपका जी चाहे। देखो वो फिक्स नहीं है। तो इनके यहां 5 बयान हो जाते हैं 5 साल में, उनके यहां एक भी बयान नहीं होता, जाएंगे 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 जाएंगे। अरे भाई बात समझ में आई, टाइम फिक्स नहीं होता तो काम नहीं होता, या तो सुस्ती गफलत की वजह से, बेदीनी की वजह से, या दूसरे कामों को प्रायोरिटी देने की वजह से। भाई बात कुछ समझ में आ रही है, अल्लाह ताला शानु हमें। तो दो काम करने के होते हैं, एक क्या, काम को फिक्स करो पहले टास्क, और काम को फिक्स करने के बाद टाइम एलोकेट करो। हम सब ने एग्जाम्स दिए हैं, ये बच्चे तो एग्जाम देते ही रहते हैं लेकिन हमने भी एग्जाम्स दिए हैं। तो एग्जाम के जमाने में हम क्या करते थे, टास्क को फिक्स करते थे कि मुझे रोजाना 5 सफे याद करने हैं, रोजाना मुझे हिफ्ज में है तो 1 सिपारा याद करना है इम्तिहान से पहले। कैसे याद करेंगे, क्योंकि मैं फजर के वक्त उठूंगा फजर के बाद याद करूंगा। भाई बात समझ में आ रही, तो टास्क काम को फिक्स करो और उसके लिए टाइम फिक्स करो, और उस टाइम में फिर वही काम करो, उस टाइम में वही काम करो। और अगर नफ्स सुस्ती करे तो उसको ये समझाओ कि इस टाइम में अगर ये काम तू नहीं करेगा तो कयामत के दिन अल्लाह के सामने तुझे खड़ा होना है और हिसाब देना है, उस वक्त क्या करेगा। जैसे एक तालिब-ए-इल्म मकतब में पढ़ता है, 5 बजे मदरसा शुरू होता है और हिफ्ज क्लास में है, और वो टाइम फिक्स करता है कि मैं 3:30 को स्कूल से आने के बाद 4 बजे से 4:45 बजे तक 45 मिनट पढ़ने के लिए बैठूंगा। अब नफ्स सुस्ती करता है तो क्या कहता है कि उस्ताद पूछेगा तो क्या कहेगा, उस्ताद कहेगा पढ़ तो क्या करेगा, उस्ताद को क्या मुंह दिखाएगा। तो जिक्र के लिए, तिलावत के लिए, अच्छे कामों के लिए फिक्स करो टाइम, और उस वक्त नफ्स सुस्ती करे तो ये कहेगा कि अल्लाह अपने सामने खड़ा करेगा तो क्या मुंह दिखाएगा। अच्छा, इसके साथ एक दूसरी बात भी मैं अर्ज कर दूं। पहली बात तो क्या मैंने कही कि हर शख्स अपने वक्त की कदर करे और अपने वक्त की कदर करके टास्क मुकर्रर करे कि ये काम मुझे करना है। लिखो कि क्या क्या करना चाहते हैं आप, रोजाना एक पारे की तिलावत करना चाहते हैं, हाँ करना चाहता हूं, कितनी मिनट लगेगी, वह 20 मिनट लगेगी। हाफिज भी अगर इत्मीनान से पढ़ता है तो 20 मिनट लगते हैं, अच्छी तरह से अगर गौर व फिक्र के साथ खुशू के साथ पढ़ता है तो, दाएं बाएं आगे पीछे देखते देखते पढ़ता है वो तो 10 मिनट में भी खत्म कर देगा। उसको तो वो सिपारा खत्म होगा और सैकुल पर चला जाएगा, वो भी पता नहीं चलेगा कि मैं आगे चला गया हूं। कभी कभी दो रुकू पढ़ने के बाद पता चलता है कि ओह ये तो खत्म हो गया है। इतने मन से पढ़ो। सब हुफाज को भी मैं कहता हूं जिनको बहुत पक्का याद है, चलते फिरते पढ़ते हैं तो कोई हर्ज नहीं, लेकिन जब बैठ करके पढ़ रहे हैं तो ऐसा सोच के पढ़ो कि मैं अल्लाह को सुना रहा हूं। मैं लोगों को यह कहता हूं कि जब आप अपने उस्ताद को सुनाते हैं तो कितने अदब से पढ़ते हैं, इधर उधर देखते हैं, तो ऐसा सोचो कि अल्लाह सुन रहे हैं। देखो फिर क्वालिटी कितनी और मजा भी कितना आता है कि अल्लाह को सुना रहा हूं। अल्लाह अकबर कबीरा, अल्लाह अकबर कबीरा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी रजी अल्लाह तआला अन्हु से फरमाया कि मुझे तुम कुरान सुनाओ। तो उन्होंने कहा कि मैं आपको सुनाऊं, कुरान तो आप पर उतरा है। कहा कि जी हां, लेकिन मैं चाहता हूं कि तुम कुरान मुझे सुनाओ। यही बात समझना। तो नबी सल्लल्लाहु अलैहि वसल्लम को कुरान सुनाते वक्त क्या कैफियत हुई होगी उनकी। तो मैं ये अर्ज कर रहा हूं कि भाई एक पारा पढ़ना है, एक पारा कितनी मिनट लगेगी, 20 मिनट। अब 20 मिनट ढूंढो, मंडे ट्यूसडे अलग अलग नहीं, रोजाना ऐसा कौन सा वक्त है कि विदाउट फेल मैं 20 मिनट के लिए बगैर नागा किए हुए पढ़ सकूंगा, है ना। तो कि भाई फुला वक्त है, बहुत अच्छा, चलो फिक्स कर लो उसको, फिक्स कर लो और उसमें पढ़ो। तो इस तरह स्लॉट्स काम मुकर्रर करते जाओ, स्लॉट्स बनाते जाओ, काम मुकर्रर करते जाओ, स्लॉट्स बनाते, धीरे धीरे, एकदम से नहीं, धीरे धीरे। और फिर धीरे धीरे गौर करो और गौर करके ऐसा लगे कि यहां भी मेरी 15 मिनट एक्स्ट्रा है, ये वेस्ट हो रही है, उसमें कुछ और डाल दो। सुभान अल्लाह वो भी हम दे, सुभान अल्लाह रजीम भी चलो 100 मरतबा पढ़ेंगे, ये डाल दो अंदर। तो जब आप ये चार कुर्सी है, चार कुर्सी, और आप ये नहीं चाहते, आप ये नहीं चाहते कि आदम आकर के उस कुर्सी में बैठे, तो वो कुर्सी खाली रहेगी तो आदम आकर के बैठेगा ना। तो आप अगर ये नहीं चाहते कि आदम आकर के कुर्सी में बैठे तो आप क्या करेंगे, आप अफरोज को कहेंगे कि अफरोज आप इस कुर्सी में बैठ जाओ और जब तक मैं ना कहूं आप मत उठना, है कि नहीं। अब्दुल रहमान आप इस कुर्सी में बैठ जाओ, असलम आप इस कुर्सी में बैठ जाओ, मोहम्मद आप इस कुर्सी में बैठ जाओ। देखो चारों कुर्सी में बिठा दिया आपने, अब चारों कुर्सी में जब जगह ही नहीं है तो कैसे बैठ सकेगा आदम आकर के। तो आप अगर ये चाहते हैं कि आपका कोई भी टाइम लाया नहीं मिल जाए तो उस टाइम को फारिग मत रखो, उसमें किसी चीज को बिठा दो, जब वो बैठ जाएगी तो दूसरा बैठ नहीं सकेगा उसमें। ये जो शेख के साथ यही तो काम करना है, शेख सबसे पहले मामूलात देता है, उन मामूलात पे अमल करो। कितने मामूलात भाई, कितनी आसानी मैं देता हूं आप लोगों को, कितने मामूलात करने हैं, इस मामूलात के परिचय में से आपसे जितना हो सके, देखो कितना आसान है, तो मैं शुरू कर दो उसमें से जितना हो सके। और फिर बताओ 2 महीने के बाद, धीरे 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 ये जितनी खाली कुर्सियां हैं ना, वो खाली कुर्सियां सारी सेट हो जाएगी। जब कुर्सियां भर जाएगी तो न गुनाह के लिए जगह रहेगी, न लायानी के लिए जगह रहेगी। तो एक काम तो ये करना है, दूसरा काम क्या करना है, दूसरा काम ये करना है कि अपने वक्त की हिफाजत करनी है और साथ साथ में दूसरे लोगों के वक्त को भी बर्बाद नहीं करना है। ये भी दूसरी बात बता दूं भाई, हो सकता है कि हाफिज साहब अपने वक्त की भी कदर ना करे, अब अपने वक्त की जो कदर नहीं करता है वो दूसरों के वक्त की क्या कदर करेगा। तो खुद भी फारिग है और हमारे पास आकर बैठ गए 2 घंटे के लिए, 3 घंटे के लिए, नहीं दूसरों का भी जरा ख्याल रखो। तो करना तो ये चाहिए कि अपना भी ख्याल रखो, दूसरों का भी ख्याल रखो, लेकिन अल्लाह के बंदे अगर अपना ख्याल नहीं रखते, दूसरों का तो रखो कम से कम, दूसरों का तो रखो। मेरे साथ तो इस सिलसिले में बहुत लतीफे हुए हैं। एक साहिब आए और 12 से भी ऊपर चला गया मामला, विंटर के जमाने में 12 से भी ऊपर मामला चला गया, अब घर से कोई निकाल थोड़ा सकता है कि आप जाइए। तो मैंने कहा कि उठना चाहिए, ताखिर हो रही है, सोने का वक्त भी हो रहा है, कल आपको काम पे भी जाना होगा। तो कहना कि नहीं मैं कल फारिग हूं। فکر ساری بیٹھے رہے. ایک مرتبہ تو ایک بج گیا تو میں نے یہ کہا ایک بج گیا نارمل دنوں میں, تو میں نے یہ کہا کہ اب میرے خیال میں اٹھنا چاہیے. میں نے ان کو میں نے کہا کہ اٹھنا چاہیے اب, تو کہنے لگے نہیں بیٹھے ہیں آپ کے پاس کوئی جلدی نہیں ہے. اور بیٹھے رہے بیٹھے رہے چار بجے تک, اور چار بجے جب ان کو ایسا لگا کہ اب ہمارے ٹائم ٹیبل کے مطابق لیٹ ہو گیا ہے تو کہنے لگے کہ اب ہم اٹھتے ہیں اس لیے کہ آپ کو بھی تو کل کام ہوگا. مجھے کہتے ہیں چار بجے صبح کو, تو میرے کام کی اگر فکر ہوتی تو رات کو گیارہ بجے سے فکر کرتے آپ. دوسروں کے اوقات کا بھی خیال رکھو, دوسروں کو بھی کام کاج ہوتے ہیں, دوسروں کے بھی کام کاج ہوتے ہیں, دنیاوی کام کاج بھی ہوتے ہیں اور اخروی تیاری تو سب کو کرنی ہوتی ہے, اور آداب المعاشرت کے بھی خلاف ہے. وقت کو دیکھنا چاہیے کہ کس وقت ہم آئے ہیں, کتنی دیر ہے, کل ان کا کیا مشغلہ ہے, یہ سوچنا چاہیے سب سے پہلے. اسے میرا جو ہے وہ فجر سے لے کر ظہر تک کوئی پابندی کے ساتھ مشغلہ نہیں ہے کہ مجھے سبق کے لیے جانا ہے, وہ میرا انفرادی ٹائم ہے. اور مفتی صاحب کو تو آٹھ بجے سبق میں آنا ہے, تو میں ان کے گھر بیٹھا ہوا ہوں تو میں ایسا سوچتا ہوں کہ کوئی بات نہیں کل فجر سے ظہر میں سویا رہوں گا, میرا تو انفرادی ٹائم ہے مجھے اختیار ہے. لیکن مجھے یہ بھی تو سوچنا چاہیے نا کہ ان کو تو صبح آٹھ بجے سبق ہے. ان سب چیزوں کا بھی خیال رکھنا چاہیے, تو خود کا وقت بھی نہ بگڑے اور سامنے والے کا وقت بھی نہ بگڑے. کبھی کبھی ہوتا ہے کہ کسی کے یہاں ہم چلے جاتے ہیں اچانک اور ہم دیکھتے ہیں کہ وہ کسی کام میں مشغول ہیں, اور ہم کہتے ہیں کہ نہیں آپ کام میں مشغول ہیں, ہم پھر دوسری نہیں تشریف لائیے. تو شریف آدمی یہی کرتا ہے, یہ تو شرافت کی بات ہے. نہیں تشریف لائیے, کوئی حرج نہیں, آپ آئے خوشی ہوئی ہمیں, بیٹھیے. لیکن ہمیں تو پتا ہے لیکن وہ مشغول تھے, تو ایسے موقع پر ہمیں آدھا گھنٹہ پونا گھنٹہ جو کام تھا وہ کام کر کے پھر رخصت ہو جانا چاہیے. اور اگر وہ اصرار کرے تو کہنا چاہیے کہ مجھے بھی کچھ کام ہے جزاکم اللہ, ورنہ میں بیٹھتا. تو خود کا بھی خیال کرو, دوسروں کا بھی خیال کرو. ہم لوگ جو ہیں ہم سبھی اس میں شامل ہیں, خود کا بھی بہت ٹائم برباد کرتے ہیں اور دوسروں کا بھی بہت ٹائم برباد کرتے ہیں. یہ وقت جو ہے بہت قیمتی سرمایہ, وقت جو چلا گیا چلا گیا چلا گیا چلا گیا, اس کا اب کچھ نہیں ہو سکتا, کچھ نہیں ہو سکتا اس کا. بھئی توبہ کریں گے تو معاف ہو جائے گا. آپ نے ایک گھنٹہ سینما میں بیٹھ کر کے گزارا, ایک گھنٹہ سچی پکی توبہ کر لی تو ایک گھنٹے کا آپ کا گناہ معاف ہو گیا. لیکن اس ایک گھنٹے میں جو آپ کر سکتے تھے وہ تو آپ نہیں کر سکیں گے, ہے کہ نہیں؟ گناہ معاف ہوگا. تو حافظ صاحب نے ہفتے کے ایک ایک گھنٹے خرچ کر لو کہ ایک گھنٹے میں ایک شخص جو ہے اس نے سینما دیکھا, ہر ہفتے پورے سال تک 52 ہفتے ایک ایک گھنٹہ سینما میں گیا, اور حافظ صاحب نے اس ایک گھنٹے میں تلاوت کی. وہ ایک سال کے بعد کسی مجلس میں گیا, بیان میں گیا, جماعت میں چلا گیا, عمرے کے لیے چلا گیا اور توبہ کر گیا کہ اب میں نہیں دیکھوں گا. چلو بھائی توبہ کر لی اور بند بھی ہو گیا, تو پچھلے تو سارے گناہ معاف ہو گئے, اس کے گناہ معاف ہوئے. لیکن 52 گھنٹوں تک انہوں نے جو تلاوت کلام پاک کیا ہے وہ تو نہیں آ سکتا, تو وہ بھی جنت میں جائے گا, حافظ صاحب بھی جنت میں جائیں گے. لیکن ان 52 گھنٹوں کا حساب کریں گے تو دونوں میں زمین آسمان کا فرق ہوگا. یہ 52 گھنٹوں کی تلاوت کے ساتھ گئے اور 52 گھنٹوں زیرو کے ساتھ گئے, نہ مائنس نہ پلس. اس لیے گیا وقت جو ہے وہ ہاتھ نہیں آتا, گیا وقت ہاتھ نہیں آتا. میں بھی اس سلسلے میں بہت محتاج ہوں, ہم سب محتاج ہیں. ہم سب ایک دوسرے کے لیے دعا کریں کہ اللہ تعالی شانو ہمیں توفیق دے, وقت کی قدر دانی کی توفیق دے ہم سب کو. ایسے بزرگان دن گزرے ہیں کہ وہ یہ کہتے تھے کہ اگر ہمیں پتہ چل جائے کہ فلاں وقت موت آ رہی ہے تو ہمارے نظام الاوقات میں کوئی فرق نہ آئے. کیسے ہوں گے, हमारे निजाम अवकात में कोई फर्क ना, इसलिए कि पहले ही से 24 आवर को ऐसे मैनेज कर रहे हैं कि हमारे कोई फर्क नहीं आएगा। भाई हमें अगर पता चल जाए कि एक महीने के बाद मौत आने वाली है तो 24 घंटे इबादत में मशगूल हो जाएंगे। हमारे साल यहां कहते हैं कि कोई फर्क नहीं आएगा। तो भाई वक्त की कदर करो। हाँ, अल्लाह ताला मुझे आपको तौफीक दे, सब कदर करो। लेकिन जो बड़ी उम्र के हैं, मेरी उम्र मुझसे 50 से जो ऊपर है, उनको तो बहुत कदर करनी चाहिए, बहुत कदर करनी चाहिए, बहुत ही कदर करनी चाहिए। अल्लाह ताला शानहू भाई हम सबको खूब तौफीक दे। तो ये लायानी से हमें बचना है, ऐसा काम जिसका न दुनिया में कोई फायदा न आखिरत में कोई फायदा, इससे बचना है। गुनाह से तो बचना ही है, अल्लाह हमें तौफीक दे। जी भाई, इसमें ये लायानी के आलात में से जो चीज हमें लायानी में मुब्तला करती है, एक चीज है हमारी मजलिस है, गपशप की मजलिस है, होती है ना दोस्तों की मजलिस है, चाय पर जमा हो जाते हैं, हफ्ते में एक मरतबा किसी के घर जमा हो जाते हैं, मस्जिद के बाहर खड़े हो गए, पार्क में जमा हो गए, एक गपशप की मजलिस है, गपशप की मजलिस है। हमारे दावत तबलीग के जो साथी हैं वो जब जमात में जाते हैं तो मैं उनको समझाता हूं कि देखो 40 दिन जमात में गए, मस्जिद के माहौल में वक्त गुजारा, गश्त के लिए निकले, वहां भी बहुत एहतियात किया, निगाहें नीचे कर करके इसलिए कि जमात में निकले हुए हैं, क्या वजह है कि 40 दिन जितना फायदा नजर नहीं आता जब वापस आते हैं। मैंने कहा सोचो इस पर, और फिर मैं उनको कहता हूं कि इसका इसके पीछे जो सबसे बड़ी बात है वो ये कि आपका जो फारिग वक्त होता है ना वो खा जाता है, फारिग वक्त रोजा रखा जाता है। एक हमारे दोस्त थे जरीफुत तबा है, वो इंतकाल कर गए, तो वो मुझे कहने लगे, उम्र में बड़े थे मुझसे काफी, मुझे कहने लगे कि तुम्हारी खाला जब किचन के अंदर कुछ पकाना शुरू करती है ना तो किचन के ऊपर वो दरवाजे पर लॉक चढ़ा देती है। कहा किसी के किचन में आपने लॉक देखा कि अंदर से लॉक हो? मैंने कहा ना, तो कि हमारे घर में लॉक है और वो लॉक चढ़ा देती है। तो मैंने कहा क्यों? तो कि ताकि मैं अंदर जा न सकूं। तो मैंने कहा खाला को आपसे क्यों इतनी एलर्जी है कि जब वो पकाना शुरू करे तो आपके लिए दरवाजा लॉक कर दे? तो कहने लगे कि उधर से वो तल करके समोसे इधर डालती है और इधर मैं पेट में डाल देता हूं। तो कहते हैं कि उसमें जमा होता ही नहीं, वो उधर डालती है मैं इधर डाल देता हूं, तो मेहमानों को खिलाएगी या फिर? तो कहते हैं कि वो दरवाजा लॉक कर देती है कि इस वक्त नहीं। तो जिस तरह वो समोसे और वो पकोड़े इधर ट्रे में आए कि उनके पेट में, वहां कुछ बचता ही नहीं। तो हमारे दावत तबलीग के साथियों को मैं कहता हूं कि सुबह की तालीम में 2 घंटे बैठकर, कितना मुजाहदा, 2 घंटे तक तालीम में बैठे, तो जो कोई ट्रे में आया वो लायानी की इंफिरादी वक्त में मजलिस में लायानी में मुब्तला हो गए, गुना उसमें वो खा गया वो। तो रोजाना का जो कुछ हम लेते हैं हासिल करते हैं वो खा जाता है वो हमारा फारिग वक्त। तो मुझसे हमारे दावत तबलीग के साथियों में से जो मुझसे मुंसलिक है, मुझसे बैत है, उनको मैं ये कहता हूं कि जब तुम जमात में जाओ तो ये जो खाली वक्त है उसे खाली मत रहने दो, ताकि लायानी बैठ ही न सके वहां, तो क्या करें उस वक्त? तो मैंने कहा यहां घर रहते हुए दुरूद शरीफ 500 मरतबा पढ़ते हो, जबकि बीवी को भी संभालना है, बच्चों को भी संभालना है, काम पे भी जाना है, मस्जिद तक 5 वक्त की नमाजें पढ़ने के लिए जाना है, और जमात में भी जाकर 500 मरतबा दुरूद शरीफ पढ़ते, 5000 मरतबा पढ़ो, बढ़ा दो। घर में रहकर के 1 सिपारा और जमात में भी 1 सिपारा, 3 सिपारे करो। तो उन्होंने इस पे अमल किया और अमल करके मुझे कहने लगे कि बहुत फायदा हुआ। फायदा इसलिए हुआ कि वो तो मुकर्रर कर दिया कि 40 दिन तक मुझे 3 सिपारे पढ़ने हैं, 40 दिन तक 1000 मरतबा दुरूद शरीफ पढ़ना है, तो फारिग वक्त में पढ़ेंगे तो पूरा होगा ना। तो फारिग वक्त जो है वो खाली नहीं रहा, खाली नहीं रहा तो लाया नहीं और गुनाह से बच करके रहे। हमारे यहां खानकाह में भी यही होता है कि भाई नहीं, बातचीत नहीं है। रमजान में किस चीज पर बहुत ताकीद होती है? बातचीत नहीं, मिलना जुलना नहीं, बातचीत मिलना जुलना नहीं। इसी वजह से इसे कि जो कुछ हम हासिल करेंगे ये मिलना जुलना खा जाएगा। खानकाह में जो लोग आते हैं, कभी पूरे साल में 1 दिन के लिए आते हैं, कोई 2 दिन के लिए आता है, कोई 3 दिन के लिए आता है, कोई सुबह से शाम तक आते हैं, उनको मैं कहता हूं कि भाई जो कुछ करना है इसमें दाखिल होने से पहले कर लो, یہاں آنے کے بعد خود کو سنبھالو، کسی کونے میں بیٹھ جاؤ، ادھر بیٹھ جاؤ، لوگوں سے ملنا جلنا آپ کو فائدہ نہیں ہوگا. گھر والوں کو بھی چھوڑا، اتنا سفر کر کے آئے، پیٹرول پیسے کا خرچ کر کے آئے، اور یہاں سے خالی ہاتھ جاؤ گے. اس شیطان اور نفس ہم لوگوں کو محروم کرنے کے لیے ہمیں یہ بات چیت میں لگاتے ہیں، اور بات چیت میں پہلے لایا نہیں ہوتی ہے، اور لایا نہیں پہلے کام کی بات ہوتی ہے، پھر لایا نہیں، اور لایا نہیں سے آگے گناہ میں بھی مبتلا ہو جاتے ہیں. اس لیے بھائی وقت کی قدر کرو، اللہ مجھے بھی توفیق دے، آپ سب دوستوں کو بھی توفیق دے، اور اللہ تعالی ہمیں ہمارا شمار قدر کرنے وقت کی قدر کرنے والوں میں ہمارا شمار کرے اللہ تعالی شاہ. جی
لا یعنی بھی حجاب ہے میرے بھائیو، ایک ایک لمحے کی خوب قدر کرو، اور لا یعنی سے اپنے آپ کو ہر حال میں بچاؤ. دیکھو کپڑے پر اگر پیشاب لگ جائے، خون لگ جائے تو ناپاک ہو جاتا ہے، اور اگر چائے کا دھبا لگ جائے تو ناپاک تو نہیں ہوگا لیکن گندا ضرور ہوگا. ٹھیک اسی طرح معصیت کی وجہ سے دل ناپاک ہو جاتا ہے، اور لا یعنی کی وجہ سے دل ناپاک تو نہیں ہوتا لیکن گندا ضرور ہوتا ہے. ایک حجاب آ جاتا ہے، اور جب حجاب آ جاتا ہے تو اللہ تعالیٰ کی معرفت کامل طور پر نصیب نہیں ہوتی. آئینے کے اوپر آپ پینٹ لگا لو تو عکس نظر نہیں آئے گا. یہ تو ہے معصیت کا نتیجہ کہ اللہ تعالیٰ کی معرفت کو بالکل روک دیتی ہے. اور آئینے کے اوپر غبار آ جائے تو غبار آنے کی وجہ سے بھی آئینے کا وہ فائدہ نہیں رہے گا جو ہونا چاہیے. اسی طرح لا یعنی بھی اللہ تعالیٰ کی معرفت حاصل کرنے میں مخل بنتی ہے، اور ہمارے زمانے میں لا یعنی کا سب سے بڑا آلہ یہ موبائل ہے، اور فراخ دلی سے کام لے کر.
جی بھائی، یہ ایک تو میں وہ بات بیچ میں رہ گئی، ایک تو گپ شپ کی مجلس ہے، اس میں ہماری بہت لا یعنی مبتلا ہوتا ہے، گناہ بھی اور لا یعنی بھی، اور دوسری چیز یہ موبائل ہے. یہ موبائل پہ بہت لا یعنی، بہت لا یعنی. اس لیے واٹس ایپ کی جن لوگوں کو ضرورت نہ ہو، اور میں سمجھتا ہوں کہ اکثر لوگوں کو ضرورت نہیں ہے، تو نکال دو واٹس ایپ، اور واٹس ایپ نکال کر کے دیکھو کہ آپ کی زندگی میں نقصان ہے یا بہتری ہے. اگر آپ کو کچھ نقصان نظر آئے، دینی نقصان، دنیاوی نقصان کوئی نظر آئے آپ کو، دیکھو نفسانی نقصان تو نظر آئے گا، لیکن دینی دنیاوی کوئی جسے نقصان کہا جا سکے وہ اگر آپ کو نظر آئے تو ایک ہفتے کے بعد پھر چلے جانا اسمارٹ فون کے اوپر. لیکن اگر آپ کو فائدہ نظر آئے، فائدہ نظر آئے، ہمارے ایک متعلق ہے ہم سے تعلق رکھنے والے، تو انہوں نے مجھے یہ کہا کہ معاملات بالکل نہیں ہو رہے. پہلے بھی شاید میں نے یہ عرض کیا تھا، حافظ قرآن ہے، قاری ہے، کہ معاملات نہیں ہوتے مسجد کے امام. تو میں نے کہا معاملات نہیں ہوتے، کہ ذکر بھی نہیں، قرآن مجید کی تلاوت بھی نہیں. میں نے کہا آپ تو کتنے مہینوں سے تین پارے کی تلاوت روزانہ کرتے تھے، اور اچانک کیا ہو گیا؟ میں نے کہا سبب خود بتاؤ آپ، کیا سبب ہے، غور کرو. تو کہا سبب تو مجھے معلوم ہے. میں نے کہا کیا؟ تو کہا کہ یہ واٹس ایپ. میں نے کہا واٹس ایپ کیا ہوا؟ تو کہنے لگے کہ کسی نے مجھے یہ مختلف مکاتب فکر کے لوگوں کے مناظرے ہوتے رہتے ہیں، تو بھائی اس کی بھی ضرورت پڑتی ہے، لیکن جس جگہ پر ضرورت ہے ان کو کرنے دو مناظرہ. جن کو ضرورت پڑتی ہے حق اور باطل کو سمجھانے کے لیے، وہاں اگر کوئی مناظرہ کرے گا وہ اس کے لیے لایان ہی نہیں ہے وہ جو مناظرہ کر رہا ہے. اور اگر کسی دوسرے آدمی کو بھی ضرورت پڑ گئی اور وہ مناظرہ سیکھنے کے لیے اس کو سنے گا، اس کے لیے بھی لا یعنی نہیں ہے. لیکن ہمیں اور آپ کو نہ مناظرہ کرنا ہے کسی کے ساتھ، نہ ہمیں کوئی اس قسم کے اشکالات ہیں، لیکن کیا ہے، یہ نفسانی عمل ہے، مزہ آتا ہے، ادھر سے کچھ بولتا ہے، ادھر سے کچھ بولتا ہے، ادھر شور ہوتا ہے، ادھر شور ہوتا ہے، یہ نفسانی عمل ہے، یہ دینی اور روحانی عمل نہیں. تو کہنے لگے کہ میرے اوپر کسی نے وہ واٹس ایپ کے ذریعے ایک مناظرہ بھیج دیا، میں نے وہ مناظرہ دیکھا، مجھے بہت لطف آیا. تو کہا کہ اس کے بعد وہ یوٹیوب پر جا کر کے ایک مناظرے کے بعد دوسرا، اور دوسرے کے بعد تیسرا، اور تیسرے کے بعد چوتھا. تو کہا بس اس مناظرے میں پڑا ہوا ہوں، اس میں ذکر بھی چلا گیا، تلاوت بھی چلی گئی، سارے معاملات ختم. تو میں نے کہا پرابلم بھی آپ کو معلوم ہے اور سلوشن بھی معلوم. آپ خود کہہ رہے ہیں کہ اس کی وجہ سے معمولات چھوٹ رہے ہیں, تو سلوشن یہی ہے کہ آپ نکال دو. تو ان طالب صادق تھے تو وہ اسمارٹ فون نکال دیا انہوں نے, اور اسمارٹ فون نکال کر جو ہے دوسرے ہی دن انہوں نے مجھے کہہ دیا کہ سب کچھ قابو میں آ گیا. اور یہ ایک واقعہ نہیں ہے, کتنے لوگ ہیں ایسے, کتنے میرے تعلق والوں میں سے جن کا روحانی تعلق ہے. میرے بھائیو یہ میری باتیں اگر کسی کو اس وقت تنگ نظری والی معلوم ہوتی ہے تو انشاءاللہ آپ کی عقل کو قیامت کے دن پوری وسعت نصیب ہو جائے گی اور خود کو تنگ نظر سمجھیں گے اس وقت. میں آپ کو اس سے بچنے کے لیے کہہ رہا ہوں, میرا کیا فائدہ ہے, میرا کیا فائدہ ہے. اور مجھے پتا ہے, مجھے پتا ہے کہ اس دور میں اس قسم کی باتیں کرنا لوگوں کی حلق سے نیچے نہیں اترتا. تو میں بیوقوف بننے کے لیے بات کہوں گا نہیں. دنیا میں اگر مجھے کوئی بیوقوف کہے, کوئی بیکورڈ کہے, کوئی دقیانوسی خیال کا کہے, کوئی تنگ نظر کہے, یہ تو میں برداشت کر سکتا ہوں, لیکن مسلمان بھائیوں کا نقصان میں برداشت نہیں کر سکتا. اس لیے میرے بارے میں جس کو جو رائے قائم کرنا ہو قائم کرے, لیکن جن چیزوں کو میں اپنے مسلمان بھائیوں کے لیے, اپنی مسلمان بہنوں کے لیے مفید سمجھتا ہوں, نقصان دہ سمجھتا ہوں, اس کو تو انشاءاللہ آخری سانس تک کھول کھول کے بیان کرتا رہوں گا, تاکہ قیامت کے دن میں سبک دوش ہو سکوں کہ یہ اللہ آپ نے میرے ذہن میں جو بات ڈالی تھی وہ میں کہہ کے آیا ہوں. کوئی حرج نہیں, کوئی حرج نہیں. آپ حضرات کی خیر خواہی کے لیے اگر ہمیں بھونڈا بننا پڑے تو کوئی حرج نہیں ہے, کوئی حرج نہیں. اس طرح بھونڈا بننے سے اگر کسی کی آخرت بن جاتی ہو, یہ تو بہت سستا سودا ہے. تو میرے بھائیو سوچو, آپ سوچو ہے کیوں ہمیں وقت نہیں ملتا, معمولات کے لیے وقت نہیں, تلاوت کے لیے وقت نہیں. نہیں, اس کو کنٹرول کرو, کنٹرول کرو, کنٹرول کرو اس کو. موبائل جس کو بھی واٹس ایپ وغیرہ کی ضرورت ہے, بھائی چھوڑ, میں بھی مجھے بھی ابروڈ کے فون کرنے پڑتے ہیں اور مجھے بھی لوگ بتاتے ہیں کہ بھائی اس پر فری میں ہو جاتا ہے. میں خرچ کر کے کرتا ہوں, میں اس نقطۂ نظر سے دیکھتا ہوں کہ فری فون کرنے کی وجہ سے, واٹس ایپ کے ذریعے ابروڈ فری فون کی اگر مجھے سہولت حاصل ہو جائے, لیکن اس کی وجہ سے میرے دین کا نقصان ہو رہا ہو, اس سے بہتر یہ ہے کہ میں ابروڈ فون کرنے کے لیے پیسے کا نقصان کر لوں اور اپنے دین کو بچا لوں. اور جب فری فون ہوتے ہیں تو اس میں بھی رائے نہیں, اس لیے کہ میں فون کرنا, وہاں بھی آدمی فون کرے گا, اور پانچ منٹ کا کام ہو وہاں پندرہ منٹ کام کرے گا. اس سے بچا لو اپنے آپ کو, اپنے آپ کو بچا لو, اپنی زندگی کو بچا لو, اپنے قیمتی اوقات کو بچا لو, اپنی آخرت کو بچا لو, اپنے دین کو بچا لو, خود کو گناہوں سے اور لایانی سے بچا لو. یہ گپ شپ کی مجلس ہے اور یہ سوشل میڈیا, انٹرنیٹ, اور یہ بہت خطرناک, بہت خطرناک. اللہ تعالی شان ہو ہمیں, ہم سب کو بچائے اللہ, ہم سب کو بچائے اللہ, ہم سب کو بچا لے.
ہمارے زمانے میں لایعنی کا سب سے بڑا آلہ یہ موبائل ہے, اور فراخ دلی سے کام لے کر لایعنی کا آلہ کہہ رہا ہوں, ورنہ موبائل کی وجہ سے لوگ بڑے بڑے گناہوں میں مبتلا ہو رہے ہیں, عوام بھی اور اہل علم بھی. خلوت کے باوجود جلوت. اللہ کے نبی صلی اللہ علیہ وسلم سے جب پوچھا گیا من نجات,
اور اس میں بھی میں عرض کر دوں ہاں کہ آپ پر جو کچھ آتا ہے وہ آپ فارورڈ کرتے ہیں, جو کچھ آتا ہے فارورڈ کرتے ہیں, جو کچھ آتا ہے فارورڈ کرتے ہیں. آپ کتنے لوگوں کے قیمتی اوقات کے ضائع ہونے کا سبب بن رہے ہیں وہ بھی سوچئے. آپ خود تو اس ٹیکس کو پڑھ کر کے اپنے وقت کو برباد کر ہی رہے ہیں, لیکن اسے فارورڈ کرتے ہیں. تو آپ کے ذریعے پچاس پر گیا, ان پچاس کے ذریعے اور دس دس پر گیا تو پانچ سو پر گیا, اور ان کے ذریعے اور دس دس پر گیا تو پانچ ہزار پر گیا. آپ کتنے بڑے ذمہ دار ہیں سب کے قیمتی اوقات کے ضائع ہونے کی. اللہ تعالی شانہ بھائی سمجھ دے ہم لوگوں کو.
اللہ کے نبی صلی اللہ علیہ وسلم سے جب پوچھا گیا من نجات, نجات کا راستہ کیا ہے, تو نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, املک علیک لسانک ولیسعک بیتک وابکی علی خطیئتک, تو اپنی زبان پر قابو رکھ اور تمہارا گھر تمہیں سموئے رکھے اور تمہارے لیے کافی ہو جائے. اور
عملی کا لئی کا لسان, زبان پر کنٹرول. ول یسا کا بھائی تو گھر میں رہو, بغیر ضرورت کے باہر مت نکلو. اور تیسری چیز یہ ہے कि अपनी गलतियों के ऊपर रोया करो, तो मुहासबा करेगा तो गलती नजर आएगी ना। इसका मतलब है कि मुहासबा किया करो कि मैंने आज क्या किया, गलत किया है, और फिर उसके ऊपर रोने धोने की कोशिश करो। जी,
तुम्हारा घर तुम्हें सिमोए रखे और तुम्हारे लिए काफी हो जाए, और अपनी खता पर रोया करो। बहुत से लोग सुलूक की बरकत से जुबान पर कंट्रोल रखते हैं और घर से बगैर जरूरत के नहीं निकलते, इसलिए समझते हैं कि इस हदीस पर हमारा अमल है। भाई, ये जो मोबाइल पर हर वक्त गुफ्तगू चलती रहती है, ये भी तो जुबान ही का अमल है। बात ही तो हो रही है, तो कहाँ है जुबान पर कंट्रोल और कहाँ है खलवत। और ये व्हाट्सएप के ऊपर पता नहीं क्या क्या चीजें आती रहती हैं, क्या इन सब के बावजूद जुबान पर कंट्रोल और खलवत का दावा सही होगा?
भाई, घर में कहाँ है आप? अब तो व्हाट्सएप के जरिए कभी चाइना पहुंच जाते हैं, कभी अमेरिका पहुंच जाते हैं, पता नहीं कहाँ कहाँ पहुंच जाते हैं। जी,
मोबाइल, इंटरनेट और व्हाट्सएप की वजह से लायानी और दुनिया भर के झमेलों में हम इतने मशगूल रहते हैं कि दिल दिमाग को यकसुई नसीब नहीं होती, फिर रूहानी तरक्की कैसे होगी? यकसुई की अहमियत और मौलाना साहब,
अल्लाह ताला शानहु भाई हम सबको अमल की तौफीक अता फरमावे। واخر دعوانا الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى اله واصحابه اجمعين الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى اله واصحابه اجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة اللهم احسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة اللهم عيننا على تلاوة كتابك وكثرة الذكر لك والشكر لك اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين ولا تنزع منا صالح ما عاتيتنا اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى اللهم زيننا بزينة الإيمان واجعلنا هداة مهتدين اللهم رب ارحمهما كما ربياني صغيرا اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك اللهم إنا نجعلك في نحورهم ونعوذ بك اللهم من شرورهم اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع المتقين مع الإيمان اللهم اشف مرضانا وارحم موتانا اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان اللهم إنا نسألك من فضلك العظيم اللهم افتح لنا أبواب رحمتك اللهم إنا نسألك إيمانا لا يرتد ونعيما لا ينفد ومرافقة نبينا محمد صلى الله عليه وسلم في أعلى درجة الجنة جنة الخلد اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن اللهم اجعلنا من التوابين ومن المتطهرين ومن عبادك الصالحين ومن أوليائك المقربين الصديقين ومن العلماء الربانيين ومن خدام دينك وأشاقك وأشاق حبيبك محمد صلى الله عليه وسلم اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين اللهم اهدنا واجعلنا سببا لمن اهتدى ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم رب اغفر وارحم وأنت خير الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين وآخر دعوانا أن الحمد لله رب العالمين برحمتك يا رب.